यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अर्याल। शुरूमा प्रमुख समाचार। यस वर्षको बड़ा दशैं आजदेखि शुरू। घर घरमा जमरा राखेर घटस्थापना गरियो। आज काठमाडौँ उपत्यकामा 1746 जना सहित देशभर 3167 जनामा कोरोना संक्रमण। आज 1800 जना संक्रमण मुक्त। थप 12 जनाको मृत्यु। अवैध रूपमा लुकाइराखेको 22 किलोग्राम भन्दा बढ़ी सुन पर्सा प्रहरीद्वारा बरामद। र न्यूजील्याण्डको प्रधानमन्त्रीमा जेसिन्डा आर्डन भारी बहुमतका साथ पुनः निर्वाचित। समाचार अब विस्तारमा। यस वर्षको बड़ा दशैं पर्व आजदेखि शुरू भएको छ। आश्विन शुक्ल प्रतिपदाको दिन घर घरमा जमरा राख्दै घटस्थापना गरेसँगै यस वर्षको बड़ा दशैं शुरू भएको हो। भगवान रामचन्द्रले रावणमाथि विजय हासिल गर्ने उद्देश्यले शक्ति प्राप्तिका लागि शक्ति स्वरूपा महामाया भगवतीको आह्वान गरेको पौराणिक प्रसंग अनुसार घटस्थापना गरिन्छ। आज हिन्दू धर्मावलम्बीहरूले आफ्नो पूजा कोठा वा दशैं घरमा विधिपूर्वक दियो कलश र गणेशको पूजा गरी माटोको पूर्ण घडामा गाईको गोबर राखी घाम नछिर्ने अध्ययारो कोठामा जौ मकै राखेर जमरा राखी पञ्चरत्न चढ़ाई शक्तिरूपी दुर्गा भवानीको आराधना गर्ने परम्परा छ। यसरी उमारेको जमरा विजयादशमीको दिन मान्यजनहरूबाट टीका ग्रहण गर्दा लगाइन्छ। नेपालीको महान चाड बड़ा दशैंका अवसरमा यस वर्ष देशभरका शक्तिपीठमा नित्य पूजा हुने भए पनि भक्तजनको दर्शनका लागि भने खुल्ला नगरिने भएको छ। सर्वसाधारणलाई कोरोना संक्रमणबाट बच्न गृह मन्त्रालयले 77 जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी देशभरका शक्तिपीठ नखोल्न पनि आह्वान गरेको छ। आज काठमाडौँ उपत्यकामा 1746 जनासहित देशभर 3167 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा 15,438 जनामा रियल टाइम पीसीआर परीक्षण गर्दा 3,167 जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। आज काठमाडौँमा 1,451, ललितपुरमा 152 र भक्तपुरमा 143 सहित काठमाडौँ उपत्यकामा 1,746 जनामा संक्रमण पुष्टि भएको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। यो सँगै हालसम्म कोरोना संक्रमण हुनेको कुल संख्या 1,29,304 पुगेको छ। यस्तै मन्त्रालयको हालसम्मको तथ्याङ्क अनुसार देशभरका कोरोना संक्रमितहरूमध्ये काठमाडौँ जिल्लामा सबैभन्दा धेरै संख्यामा कोरोना संक्रमित भेटिएका छन्। मन्त्रालयका अनुसार काठमाडौँमा 41,814 जना अर्थात कुल संक्रमितको 32% संक्रमित रहेका छन्। जसमध्ये हालसम्म 26,700 पुरूष र 15,114 महिला संक्रमित भएका छन्। ललितपुरमा 5,929 जना र भक्तपुरमा 4,200 जना संक्रमित भएको मन्त्रालयको तथ्याङ्क छ। यस्तै आज थप 1,800 जना कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या 89,840 पुगेको छ। यस्तै आज देशका विभिन्न स्थानमा थप 12 जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 727 पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार देशका 76 जिल्लामा 38,737 जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितहरूमध्ये 25,438 जना होम आइसोलेसन र 13,279 जना संस्थागत आइसोलेसनमा रहेका छन्। मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले गम्भीर लक्षण भएका 290 जनाको आईसीयू र 66 जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जीवनशैली र खानपानमा आएको परिवर्तनका कारण नेपालमा उच्च रक्तचाप बढ़दै गएको जनाएको छ। उच्च रक्तचाप दिवसका अवसरमा मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र प्रसाद श्रेष्ठले नेपालमा 24% मृत्युको कारण उच्च रक्तचाप हुने गरेको जानकारी दिनुभयो।
एक चौथाइ भन्दा केही बढी मानिसहरू मुटुको रोगको कारणले मृत्यु हुन्छ। त्यो प्रमुख कारण फेरि रक्तचाप छ। त्यसकारण यो एउटा जनस्वास्थ्यको ठूलो समस्या र जुन चाहिँ हामी प्रिभेन्ट गर्न सक्छौ अथवा त्यसलाई हामी रोक्न सक्छौ। सुधैजन्य पदार्थहरूको प्रयोग नगर्ने, मादक पदार्थहरूको प्रयोगलाई एकदमै कम गर्ने अथवा गर्दै नगर्ने, त्यसपछि हाम्रो खानपानमा सुधार ल्याउने, त्योभन्दा महत्वपूर्ण कुरो चाहिँ हाम्रो दैनिक व्यायामहरू गर्ने। र अध्ययनले के बनाएको छ भने हप्तामा कम्तीमा 150 मिनट नियमित व्यायामहरूको जरूरी पर्छ। दिनमा 20-25 मिनट हामीले अलिकति व्यायामहरू गर्यौँ भने हाम्रो शरीरलाई धेरै सन्तुलनमा ल्याउँछ। शरीर सन्तुलन भनेको हामी चाहिँ स्वस्थ हुने हो।
यसको नियन्त्रणका लागि रक्तचापको नियमित परीक्षण, औषधि सेवन गर्न, शारीरिक व्यायाम गर्न, मदिरा एवं लागु औषध प्रयोग नगर्न र स्वास्थ्य तथा सन्तुलित खाना खान सबैमा आग्रह गरिएको छ। चाडपर्वलाई लक्षित गरी कोरोना संक्रमणको जोखिम थप बढ़न नदिन विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बड़ा दशैं तिहार र छठ पर्वलाई लक्षित गरी कोरोना संक्रमणको जोखिम थप बढ़न नदिन निषेधाज्ञा जारी गरेको हो। कञ्चनपुरका प्रमुख जिल्लाधिकारी रामकुमार महतोले चाडपर्वको समयमा विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा नित्य पूजापाठ बाहेक अन्य कार्य गर्न रोक लगाइएको बताउनुभयो। यस्तै जिल्ला प्रशासन कार्यालय कैलालीले कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि भन्दै आजदेखि लागू हुने गरी चाडपर्व लक्षित निषेधाज्ञा जारी गरेको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णय बमोजिम अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्लाधिकारी यज्ञराज बोहराले बताउनुभयो। यसै गरी कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले मन्दिरहरूमा नित्य पूजा बाहेक सर्वसाधारणको दर्शनका लागि निषेध गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले आज सूचना जारी गरी जनाएको छ। जिल्ला सुरक्षा समितिको आज सम्पन्न बैठकले आजबाट कार्तिक 16 गतेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्लाधिकारी असमान तामाङले बताउनुभयो। पर्सा प्रहरीले अवैध रूपमा लुकाइराखेको अवस्थामा 22 किलो 576 ग्राम सुन आज वीरगंजबाट बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले आज वीरगंज महानगरपालिका वडा नम्बर 5 रेशमकोठी स्थित श्री गणेश अपार्टमेन्टको तेस्रो तल्लाको 303 नम्बर फ्ल्याटमा लुकाइराखिएको अवस्थामा सो परिमाणको सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो। बरामद गरिएको सुनको बजार मूल्य 18,36,78,333 रूपियाँ रहेको छ। जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तको कमाण्डमा खटिएको गस्ती टोलीले भारत पूर्वी चम्पारण हरैया निवासी अशोक सिन्हा बस्ने गरेको फ्ल्याटमा छापामारी सो परिमाणको सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गरीबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको लक्ष्य रहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय गरीबी निवारण दिवस 2020 अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले देशमा आधुनिक कृषि, औद्योगिक विकास, रोजगारी सृजना, उद्यमशीलता, सामाजिक सुरक्षा र अवसरको न्यायोचित वितरण गर्ने बताउनु भएको छ। संयुक्त राष्ट्रसंघले सन् 1993 हरेक वर्ष अक्टोबर 17 अन्तर्राष्ट्रिय गरीबी निवारण दिवसको रूपमा मनाउँदै आएको छ। लुम्बिनी प्रदेशमा निम्न आय भएका परिवारलाई लक्षित गरी कृषि विकास बैंकले बिना धितो कर्जा उपलब्ध गराउने कार्यक्रम सञ्चालनमा ल्याएको छ। कार्यक्रम सञ्चालनमा आएसँगै त्यस क्षेत्रका बासिन्दाहरूले आयमूलक काममा लागेर राम्रो आमदानी गर्न थालेका छन्। रूपन्देहीबाट संवाददाता रामप्रसाद आचार्यको रिपोर्ट।
लुम्बिनी प्रदेशका 6 जिल्लाका 142 उद्यमीले यसरी ऋण लिएर राम्रो उद्यम गरिरहनु भएको छ। बिना दिदो 7,00,000 ऋण लिएर व्यवसाय गर्नुभएका बुटल 5 अमरपति स्थित डिजिटेलरी सेन्टरका सञ्चालक सीता सिन्हामले अहिले व्यवसायलाई ठूलो बनाउनु भएको छ।
धितो राख्नुमा हाम्रो केही थिएन, कृषि विकास ब्याङ्कमा गएर बेगर धितो पैसा लिएर व्यवसाय चलायौं।
भुटबल सुकनगर स्थित श्रेय मार्टका सञ्चालक लक्ष्मी केसीले आफन्तको सुझाव अनुसार कृषि विकास ब्याङ्कबाट 10,00,000 बिना दिदो ऋण लिनुभयो। यसैबाट पसल सञ्चालन गरेर उहाँ अगाडि बढ़िरहनु भएको छ।
महिलाको लागि भन्दा छुट्टै किसिमको हामीलाई असुविधा छ, त्यहाँ गएर पुगेर पैसा निकाल्नु चाहिँ खाली नबस्नु भन्न चाहन्छु।
तिरुतमा नगरपालिकामा भैँसी पालन व्यवसाय गरिरहनु भएका गणेश बहादुर नेपानेले कृषि ब्याङ्कबाट बिना दितो 10,00,000 ऋण लिएर व्यवसाय बढाउनु भयो।
बिना दितो 10,00,000 रुपियाँ लियो र सरकारले अरू अनुदान पनि दियो, सहयोग पनि गठको सुधार गर्नु छ।
सुनाम केसी र नेपाने प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ। बिना दितो ऋण लिएका उहाँहरू जस्ता धेरै उद्यमी हुनुहुन्छ। लगानी जोखिमका बीच ब्याङ्कले उद्यम गर्न चाहनेहरूको योजना बुझेर ऋण दिने गरेको बताउनुहुन्छ कृषि विकास ब्याङ्क प्रदेशमाथका निर्देशक चन्द्र सिंह थापा।
धितो कर्जा प्रवाह गर्दाखेरि हामीले लगानी गरेको पैसा फिर्ता हुन्छ कि हुँदैन भन्ने विभिन्न पक्षहरू हेर्छ र उसँग चाहिँ जुन कार्य गर्न खोजेको छ त्यो सम्बन्धी उसको ज्ञान कति छ त्यो जाँच्छौँ।
निजी ब्याङ्कले पनि सहजै बिना धितो ऋण दिने हो भने केही गर्छु भन्ने अटोट योजना भएका कोही पनि व्यक्ति खाली बस्नु पर्ने छैन। रामप्रसाद आचार्य, रेडियो नेपाल, रूपन्देही।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
तर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइलेटेज हुन लाग्यो, 40% मात्र भएछ।
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सरकारले महत्वका साथ अगाडि बढ़ाएको नवलपरासीको धौवादी फलाम खानीको सफलतापूर्वक परीक्षण भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि प्राप्त गरिएका उपलब्धिको विवरण सार्वजनिक गर्नुहुँदै फलाम खानीको परीक्षण सफलतापूर्वक गरिएको बताउनुभयो। मन्त्रालयले गत पुसमा नै पूर्वी नवलपरासीको धौवादीमा रहेको फलाम खानीबाट फलाम निकाल्न धौवादी फलाम कम्पनी लिमिटेड गठन गरिसकेको छ। हुम्लाको उत्तरी नामखा गाउँपालिका वडा नम्बर 6 लिमीका 3 गाउँमा सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण भएको छ। ती गाउँका 180 घर धुरीलाई सेवा प्रदान गर्ने उद्देश्यका साथ बर्थिङ सेन्टर निर्माण भएर सञ्चालनमा आएका छन्। गर्भवतीलाई गाउँ बस्तीमा सहज रूपमा सुत्केरी गराउन बर्थिङ सेन्टर सहित सामुदायिक स्वास्थ्य संस्थाको भवन पनि निर्माण सम्पन्न भएको छ। बर्थिङ सेन्टरको स्थापनाले लिमीका महिलाले प्रसूति समस्याबाट मुक्ति पाउने भएको वडाध्यक्ष पालजोर तामाङले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय अछामले शुरू गरेको नागरिकता सम्बन्धी सचेतनामूलक कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ। गत भदौ 2 गतेबाट शुरू गरिएको कार्यक्रम अन्तर्गत कार्यालयमा आउने सेवाग्राहीलाई नागरिकताको प्रयोग, सुरक्षा तथा नागरिकले निर्वाह गर्नुपर्ने राष्ट्रिय दायित्वका विषयमा जानकारी दिने गरिएको छ। अछामबाट संवाददाता टेकराज भण्डारीको रिपोर्ट।
नागरिकता जता हुनु पर्ने अब सुरक्षित ठाउँमा राख्ने कमल बजार नगरपालिका वडा नम्बर 9 का गोविन्द राउत नागरिकता र नागरिकता बारे सचेतना पाएपछि आफ्नो भनाई राख्दै अहिले जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्राप्त गर्नेले यसको महत्व, प्रयोग, संरक्षण तथा सुरक्षाका बारेमा जानकारी पाउन थालेका छन्।
नागरिकता तपाईँको हातमा परिसकेपछि त्यसमा लेखिएका कुराहरू ठिक छन् कि छैनन् फर्स्टमा त्यो चेक गर्नुपर्छ। प्लास्टिकको कभरभित्र अहिले तत्काल नराख्नु होला, केही समयपछि मात्र राख्नु होला। नागरिकता प्रति गर्व गर्नु होला, अपमान हुने काम तपाईँबाट नहोस्।
गत भदौ 2 गतेदेखि शुरू भएको यो कार्य सकारात्मक भएको उनीहरू बताउन थालेका छन्। आफ्नो छोरीको नागरिकता बनाउन आउनुभएका मेल्लेख गाउँपालिका 8 अछामका वीरबहादुर साउद।
एकदमै राम्रो, यसरी नागरिक सचेतनालाई सर्वोपरि थामेर पालना गर्नुपर्छ।
नागरिकतामा भएको गल्ती सच्याउन समेत कक्षाले सहयोग पुगेको छ। नागरिकता दुरूपयोग गरेको थुप्रै घटना सुनिन्छ, यसबाट समेत नागरिकलाई सचेत गराएको पाइन्छ। जिल्लाका विभिन्न सरोकारवालाबाट सचेतना दिने गरिएको छ। नागरिकताको दुरूपयोग रोक्न आफै सक्रिय रहनुहोला भन्नुहुन्छ अछामका सहायक प्रमुख जिल्ला अधिकारी नन्द किशोर यादव।
कुनै पनि सरकारी प्रमाणहरूलाई अत्यन्त सजगतापूर्वक संरक्षण गर्नुपर्छ। कुनै पनि अनधिकृत व्यक्तिलाई प्रयोग गर्न दिनु हुँदैन। केर्मेट भएको पाइयो, कुनै अनधिकृत किसिमले प्रयोग गरेको पायो भने त्यो सजायको भागीदार तपाईँ हुन सक्ने अवस्था रहन्छ।
गत भदौ 1 गते गोकर्ण प्रसाद उपाध्याय प्रमुख जिल्ला अधिकारी भएर अछाम आएपछि भदौ 2 गतेबाट यो कार्य थालिएको छ। त्यसैता करिब 2300 जनाले नागरिकता लिइसकेका छन्। नागरिकताको महत्व, सदुपयोग जस्ता कुरामा नागरिकको बुझाइ प्रष्ट नपाएपछि यो कार्य थालिएको हो भन्नुहुन्छ प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय।
म आएको भोलिपल्ट मैले 31 जना सेवाग्राहीसँग नागरिकताको बारेमा उहाँलाई जानकारी छ कि छैन भन्ने विषयमा सोधेँ र कसरी प्रयोग गर्ने, सुरक्षित तरिकाले राख्ने विधिहरू बारे सोद्धाखेरि उहाँलाई धेरै जानकारी नभएको मैले पाएपछि नागरिकता दिनु मात्र जिल्ला प्रशासन कार्यालयको काम होइन, नागरिकताको सही सदुपयोग गर्न सकोस् र नागरिकताप्रति गर्व गर्न सकोस्, राष्ट्रप्रति गर्व गर्न सकोस् भन्ने हिसाबले नागरिकहरूलाई हामीले सचेत गर्ने अभियान शुरू गरेका छौँ।
नागरिकलाई देशप्रति कर्तव्य बोध गराउन अछाम प्रशासनको यो कार्य सराहनीय भएको अन्य जिल्लामा पनि विस्तार हुन सके, नागरिकलाई देशप्रति कर्तव्य बोध गराउन सकिने सरोकारवाला बताउँछन्। टेकराज भण्डारी, रेडियो नेपाल, अछाम।
स्याङ्जाको भिरकोट नगरपालिका 3 सामदीमा आज ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। दुर्घटनामा स्थानीय 20 वर्षीय विपिन जीटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। सल्यानमा भेरी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका 2 रायराका 10 वर्षीय बालक मनोज विष्टको भेरी नदीमा डुबेर मृत्यु भएको हो। आज बिहान घरबाट बाख्रा चराउन गएका उनी पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएका थिए। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। न्यूजील्याण्डको प्रधानमन्त्री पदमा जेसिन्डा आर्डन भारी बहुमतका साथ पुनः निर्वाचित हुनुभएको छ। प्रधानमन्त्री आर्डनको पार्टी लेबर पार्टीले 49% भोट ल्याएर ऐतिहासिक जित हात पारेको बताइएको छ। उहाँको जितलाई न्यूजील्याण्डको राजनीतिमा दुर्लभ मानिएको छ। यसैबीच विपक्षी मध्यपन्थी नेशनल पार्टीले 27% मत ल्याएपछि आफ्नो हार स्वीकार गर्दै प्रधानमन्त्री आर्डनलाई बधाई दिएको छ। सेप्टेम्बरमा नै हुनुपर्ने यो चुनाव कोरोना महामारीका कारण आज भएको हो। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले उत्तर पश्चिम पेरिसमा एकजना शिक्षकको टाउको काटेर गरिएको हत्यालाई इस्लामिक आतंककारी आक्रमणको संज्ञा दिनुभएको छ। ती शिक्षकले मुसलमानहरूको धार्मिक गुरू पैगम्बर मोहम्मदको कार्टुन देखाएको आक्रोशमा हत्या गरिएको हो। प्रहरीको कार्यवाहीमा आक्रमणकारीको मृत्यु भएको छ। राष्ट्रपति म्याक्रोले अभिव्यक्ति स्वतन्त्रताको पाठ सिकाउने शिक्षकलाई मारेर आतंककारीले कहिल्यै नजित्ने बताउनुभयो। सन् 2015 पनि शार्ली होडो हेब्दो पत्रिकाको कार्यालयमा आतंककारीहरूले आक्रमण गरी केही पत्रकार तथा कर्मचारीको हत्या गरेका थिए, जसको अहिलेसम्म मुद्दा चलिरहेको छ। भारतमा कोरोना भाइरस संक्रमितको संख्या 74,34,000 नागेको छ। दोस्रो संक्रमित मुलुक भारतमा कुल कोरोना संक्रमितको संख्या 74,34,630 पुगेको छ भने संक्रमणबाट ज्यान गुमाउनेको संख्या 1,13,062 पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सबैभन्दा बढ़ी संक्रमित मुलुक अमेरिकामा 82,88,278 संक्रमित नागिसक्दा 2,23,163 जनाको मृत्यु भएको छ। विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोविड 19 कारण 3,96,83,000 भन्दा बढ़ी मानिस संक्रमित भएका छन्, जसमध्ये 2,97,11,000 भन्दा बढ़ी संक्रमण मुक्त भइसकेका छन्। अब आर्थिक समाचार।
भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले आगामी आर्थिक वर्षभित्र मुलुकका सबै गरीब परिवार पहिचान गरिसक्ने लक्ष्यसहित मन्त्रालय अगाडि बढ़ेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय गरीबी निवारण दिवसका अवसरमा मन्त्री अर्यालले गरीबी निवारणका लागि जनताको माग र रूचिका आधारमा आय आर्जनका कार्यक्रमहरू सञ्चालन गरिने बताउनुभयो। अहिले पनि 18.7% जनसंख्या निरपेक्ष गरीबीको रेखामुनि रहेको उल्लेख गर्दै मन्त्री अर्यालले सरकारले समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन का साथ काम गरिरहेको बताउनुभयो। मन्त्री अर्यालले सन् 2030 सम्ममा मध्यम आय भएको मुलुकको रूपमा चिनाउने सरकारको अठोट पूरा गर्नेतर्फ तीनै तहको सरकार संघ संस्था सबै मिलेर लाग्नुपर्ने पनि उल्लेख गर्नुभयो। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले एकीकृत जड़ीबुटी खेती शुरू गर्ने भएको छ। बाँझिएको जमीनको सदुपयोग र स्थानीय वासीको आय आर्जनमा सुधार ल्याई ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले एकीकृत जड़ीबुटी खेती शुरू गर्ने सोचका साथ गाउँपालिका अगाडि बढ़ेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डम बहादुर पुलले बताउनुभयो। जड़ीबुटीको व्यावसायिक खेती मार्फत समाजको गरीबी र केही हदसम्म बेरोजगारी हटाउन सकिने गाउँपालिकाले विश्वास लिएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा प्रदेश एक बागमती र गण्डकी प्रदेशमा आंशिक बदली भई प्रदेश एक र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29.6 डिग्री सेल्सियस, न्यूनतम 18.8 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 15.4 डिग्री सेल्सियस, पोखराको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 20.1 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 31.9 डिग्री सेल्सियस, न्यूनतम 17.5 डिग्री सेल्सियस र दिपायलको अधिकतम 33.8 डिग्री सेल्सियस, न्यूनतम 16.8 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। यस वर्षको बड़ादशी आजदेखि शुरू, घर घरमा जमरा राखेर घटस्थापना गरियो। आज काठमाडौँ उपत्यकामा 1,746 जना सहित देशभर 3,167 जनामा कोरोना संक्रमण, आज 1,800 जना संक्रमण मुक्त, थप 12 जनाको मृत्यु। अवैध रूपमा लुकाइराखेको 22 किलो भन्दा बढ़ी सुन पर्सा प्रहरीद्वारा बरामद र न्यूजील्याण्डको प्रधानमन्त्रीमा जेसिन्डा आर्डन भारी बहुमतका साथ पुननिर्वाचित। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्ते।